भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। हरेक शनिबार राति 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो 90 नेटवर्कमा प्रसारण हुँदै आएको कार्यक्रम एकल कविता वाचन तपाईँ उज्यालो 90 नेटवर्क मार्फत काठमाडौँ उपत्यकामा 90 मेगाहर्ज, त्यसै गरी विराटनगरको स्काई एफएम, नुवाकोटको रेडियो जालपा र त्रिशुली, पोखराको रेडियो तरंग, पाल्पाको रेडियो मदन पोखरा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, गुल्मीको रेडियो रेसुङ्गा, हेटौँडा एफएम, सुर्खेतको रेडियो भेरी, काभ्रेको सेफर्ड एफएम, रेडियो तेह्रथुम लगायत विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुन्छ। एकल कविता वाचनमा आज हामी कवयित्री आस्मा अर्याललाई लिएर आएका छौं। आस्मा दृष्टिविहीन हुनुहुन्छ। आजको कवितालाई हामीले शीर्षक दिएका छौं, मनका आँखाले लेखेका कविता। आस्मा, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
धन्यवाद। र उज्यालो 90 नेटवर्क सुनेर बसिरहनुभएका सम्पूर्ण महानुभावहरूमा मेरो पनि नमस्कार।
सबभन्दा पहिला तपाईँको अलिकति परिचय गराउन, तपाईँ कहाँ पढ्नुहुन्छ, के पढ्दै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ अहिले?
मेरो नाम आस्मा अर्याल हो। मैले 16 वर्षको भएँ। म अल्पदृष्टिविहीन छात्रा हुँ। अक्सब्रिज इन्टरनेसनल कलेजमा कक्षा 11 पढ्दैछु। साहित्यिक यात्रा मेरो म 8 वर्षको हुँदादेखि सुरु भएको हो। मेरा दुईवटा संग्रहहरू बाल कविता संग्रह मेरो फुलबारी 2067, जसले जलेश्वरी बाल प्रतिभा वनिता पुरस्कार, त्यस्तै 2070 सालको नै पुरस्कारबाट पुरस्कृत सेतोभूत बालकथा संग्रह प्रकाशित छन्। हाल म उपन्यासको तयारीमा छु र अहिले स्ल्याम पोएट्री र वर्ड स्पोकन पोएट्रीको 2 वर्षीय प्रोजेक्ट, जुन वर्ड वारियरबाट सञ्चालित छ, त्यो प्रोजेक्टमा समेत कार्यरत छु।
सबभन्दा पहिलो कविता कुन सुनाउने त हामीलाई? अब
पहिलो कविता एउटा छ, प्रकृति र प्रवृत्ति, यो शीर्षकको कविता म वाचन गर्न चाहन्छु। कविता दुई धारमा लेखिन्छ, एउटा म भएर लेखिन्छ, एउटा महान भएर लेखिन्छ। यो कविता यस्तै अवस्थामा फुरेको कविता हो। मेरो कविताको शीर्षक छ प्रकृति र प्रवृत्ति। म प्रकृति भित्र कि प्रवृत्ति, अनि प्रवृत्ति भित्र कि प्रकृति। म प्रकृति भित्र कि प्रवृत्ति, अनि प्रवृत्ति भित्र कि प्रकृति। विश्वरूपी क्यानभासमा कोरिएकी चित्र कि अस्तित्व कि सारथी। खै खै म यो समयलाई कसरी बुझाऊ, हे समय सुन, हे समय सुन। नारी हुनु मेरो धरातलीय प्रकृति, अनि नारीत्व प्रवृत्ति। आङबाटै सृष्टिको उपाधि पाएँ, आङ खसेरै म मर्न सक्छु, यो सत्य मेरो प्रकृति। अनि सुर र असुरका, सुर र असुरका युद्धमा मनोविज्ञानका तरङ्गहरूलाई समाहित गर्नु मेरो प्रवृत्ति। मेरो नारीत्वको धरातर भरि अनन्त सरिता इन्द्रावती, हो अनन्त सरिता इन्द्रावती बगिरहन्छन् अविरल। म वारी बसेर इन्द्रावती पारीका बस्तीहरू हेर्छु, समयको छालसँगै थाहै नपाई बगेर म इन्द्रावतीको त्यही पारीका बस्तीहरूमा पुग्छु। ती बस्तीहरूबाट म फेरि लखेटिन्छु, अनि फेरि वारी बगरमा पुग्छु। यसरी इन्द्रावती ओहोर दोहोर गर्नु मेरो वास्तविक प्रकृति। तर म यो सङ्घर्षको वेगमा बग्ने इन्द्रावतीको यात्रा अनुभूतिमा मात्र सिर्जनाको पुष्प फुलाउन सक्दिन। त्यसैले हो समय, त्यसैले म वियोगका बाँसुरीहरू गुन्जाउने पनि गर्छु। अनि अझ सुन, तिमीले मेरा यी हरेक रूपहरूलाई स्वीकार्नै पर्छ समय, होइन भने म भूमिगत आन्दोलनमा उत्रिन्छु। तिमीले मेरो प्रकृति र प्रवृत्ति दुवैलाई उच्च पदमा राख्नै पर्छ समय, होइन भने म बौलाउने छु, सहनशीलतामा शान्तिका राग गाउन छोड्ने छु। हो म समय, म प्रकृति भित्र कि प्रवृत्ति, अनि प्रवृत्ति भित्र कि प्रकृति, अनि प्रवृत्ति भित्र कि प्रकृति। धन्यवाद।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
आसमा, तपाईँले कविता लेख्न थाल्नुभएको कति भयो?
मैले 8 वर्षको हुँदादेखि नै मेरो कलमलाई सुरुवात गरे। त्यतिखेर जतिखेर म कक्षा 3 पढ्थे त्यतिखेर मेरो सानो मनमा लक्ष्मीप्रसाद देवकोटाले 10 वर्षको उमेरमा घनघोर दुःखको सागर भन्ने कविता लेख्नुभयो भन्ने एउटा छाप परेको थियो। म सधैँ मेरी नेपाली शिक्षिकालाई भन्ने गर्थेँ, म्याम म पनि लक्ष्मीप्रसाद देवकोटालाई भेट्छु, म त भर्खर 8 वर्षकी भएँ। त्यहीँबाट नै मेरो साहित्यिक यात्रा सुरु भयो। मैले मेरो पहिलो कविता बालबालिका जुन मैले 8 वर्षको हुँदा लेखेँ।
तपाईँको यो संग्रहमा पनि छ त्यो कविता?
अँ छ, जुन मेरो म 12 वर्षको हुँदा प्रकाशित भयो। मैले 8 वर्षको हुँदा लेखेको मेरो कविता।
तपाईँले कविता बाहेक अरू के विधामा लेख्नुहुन्छ अरे?
म कविता, कथा र निबन्धमा कलम चलाउँछु। हाल चाहिँ उपन्यास मैले म तयार गर्दैछु, त्यो पनि एउटा आख्यानको विधा हो। यसो भनौँ, कविता, कथा र निबन्ध नै मेरो विधा हो।
अर्को कविता कुन सुनाउनुहुन्छ अब?
अर्को एउटा कविता छ, यो कविताको शीर्षक चाहिँ म बोल्ने भित्ता शीर्षकको कविता छ। यो कविता नै म सुनाउन चाहन्छु, म बोल्ने भित्ता। अदृश्य रूपमा विरूपाक्षलाई आफै भित्र सुरक्षित राख्ने, प्रकृतिको भूकम्पीय झड्का अनि मानव निर्मित भूकम्पको एक एक हिसाब राख्ने, म निर्जीव भइकन पनि सजीव तिम्रै कोठाको भित्ता हुँ। सुन्यौ सुन्यौ, म त्यही पुरानो ऐतिहासिक भित्ता हुँ। हुन त म आज आधुनिक रङमा रङ्गिएर रङ्गीन भइसके, तर हेर त तिम्री आमाको विवाहको फोटो फ्रेम, म भित्रै अझै अस्तित्वका बाँधहरू खोज्दैछ। अनि फेरि मेरै एक कुनामा 16 वर्षीय तिम्रो क्रान्तिकारी अनुहारको फोटो पनि छ। ओहो, मलाई बोझ र परतन्त्रको यत्रो ठूलो भारी किन बोकाउँछौ? तिम्रा फोटाहरूलाई विवाह अगाडिका रुमानी रातहरू स्वीकार्य छन्। ती फोटाहरूले समर लभलाई अभिनन्दनको गतिशील दोषणलाई उडाउन सक्छन्, वर्तमानको साझा आन्दोलनको उद्घाटन गर्न सक्छन्। तर म भित्ता, त्यसैले म तिम्री आमाको विवाहको फोटो फ्रेमलाई लत्याउन पनि त सक्दिन। यो इतिहासको पल्ला हो, सुनिराख बुझिराख, जुन धेरै अगाडिदेखि तिम्रो जड्याहा बाबुको ताण्डव सहन बाध्य छ। यो फोटोले आफैमा भूमिगत आन्दोलनको प्रतिफल प्राप्त गरेको छ। तिम्रो फोटोलाई जोगाउन मलाई मुस्किल परिसक्यो, म कति सम्झाऊ यसलाई मौनतामा राख गाऊ भनेर, मान्दै त्यसैले म वाक्क भइसके। तिम्रो आमाको फोटोको अन्याय गरेर तिमीलाई म कसरी माथि उठाऊ? अनि फेरि हेर त त्यो क्यालेन्डर, समयका अनिश्चितताहरूको संकेत। उफ, भित्ता भएर पनि म भित्ता बन्न सकिन। तर सुन तिमी, म सधैँ तिम्रो यो बोझको प्रहार सहन सक्दिन। मैले धेरै गर्नु छ, म सगरमाथा नचढ्नेका लागि सगरमाथा बन्न सक्छु, म इतिहासलाई न्याय गर्ने वर्तमान लेख्न सक्छु, अनि प्रकृतिको चहकलाई मानविकीकरणका महकहरूमा मिसाएर बाँच्न र बचाउन सक्छु आधुनिक प्रेमलाई, आधुनिक विवाहलाई, आधुनिक मान्छेलाई अनि आधुनिक अनिश्चिततालाई। धन्यवाद।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
हामीसँग एकल कविता वाचनमा आज आसमा अर्याल हुनुहुन्छ। उहाँ अल्पदृष्टिविहीन हुनुहुन्छ र ललितपुर कुसुन्तीमा रहँदै आउनुभएको छ। साद्दो बाटो उहाँको स्थायी निवास हो र अहिले उहाँले ब्रेल मार्फत हामीलाई खर्र आफ्ना कविताहरू सुनाइरहनु भएको छ। आसमा, तपाईँ कविता कसरी लेख्नुहुन्छ, कुन बेला फुर्छ?
कविता यस्तो हुँदो रहेछ, कविता फुर्ने विभिन्न आधारहरू हुन्छन्। हुन त मैले अघि भने, जुन चिज कहिले म भएर साहित्य लेखिन्छ र कहिले महान भएर साहित्य लेखिन्छ, जब मान्छेले म भएर सोच्छ त्यतिखेर त्यो सोच त्यतिखेर आउँछ जब मान्छे वास्तविक रूपमा कुनै अवस्थामा पुग्छ र महान पनि बन्नु आवश्यक छ। कविताको इतिहासलाई हेर्दा पुरानै बेलादेखि साहित्य एउटा बौद्धिक वर्गको लागि हो। अझ यसो भनौँ, यसलाई म यसरी व्याख्या गर्छु। एकातर्फ एउटा यस्तो समूह मैले देखेँ कविता लेख्ने क्रममा, जसले भन्छ, मानिलिउँ माघ 8 संविधान जारी हुने मिति छ, माघ 7 गतेसम्म कविहरू यदि संविधान बनाउन त्यहाँसम्म पुगेका नेतृत्वदायी वर्गहरूलाई गाली गर्दै वा झपार्दै कविता लेख्छन् र माघ 8 गते संविधान बन्यो भने त्यो कविताको आयु सकिन्छ। एकातिर एउटा यस्तो कविताको एउटा लहर आएको छ, अर्कोतिर अघि मैले भने वर्ड स्पोकन पोएट्री जसले होइन तिमी जे देख्छौ जे भेट्छौ र तिमी जस्तो अनुभवमा आफूलाई सम्माहित गर्छौ त्यतिखेर कविता लेख भनेर भन्छ। सायद म यी दुवै चीजहरूलाई मिलाएर लानको लागि परिपक्व भइसकेको छैन होला, त्यसैले कहिले म भएर कविता लेख्छु त कहिले म महान भएर कविता लेख्छु।
तपाईँलाई कति बेला फुर्छ सोधेको थिएँ मैले?
मलाई त्यतिखेरै फुर्छ, ती दुवै अवस्थामा फुर्छ, कहिले आफू भएर फुर्छ, कहिले अलिकति आदर्श र अलिकति त्योभन्दा माथि भएर भाषिक रूपमा त्यसलाई सजाउनमा पनि फुर्छ। ती दुवै अवस्थाहरू नै कविता फुर्ने मेरो अवस्था।
तपाईँ छन्दमा पनि लेख्नुहुन्छ?
हजुर, एउटा छन्दमा पनि म लेख्छु, तर विशेष त गद्य नै लेख्छु, छन्दमा पनि लेख्छु, नलेखेको चाहिँ होइन।
अहिले छन्दको कविता सुनाउन सक्नुहुन्छ हामीलाई?
एउटा छन्दको कविता पनि छ, जुन कविता मेरो एउटा कार्यक्रम मा यो चाहिँ 276 जना कविहरूमा चाहिँ मैले त्यतिखेर तृतीय स्थान प्राप्त गरेको थिएँ। एउटा छन्दको कविता, त्यतिखेर हामीलाई शीर्षक पनि आफै दिइएको थियो, संरक्षणका संवाहक युवा शीर्षकको कविता थियो।
कहाँको प्रतियोगितामा 276 जनामा तपाईँले पुरस्कार पाउनुभएको?
जुन एउटा लिड ग्रुप नेपालको आयोजना र स्पेसली यो WWF जसले वातावरणलाई केन्द्रमा राखेर यो कविताको आयोजना गरेको थियो, संरक्षणका संवाहक युवा, मैले झ्याउरे छन्दमा लेख्ने प्रयास गरेको थिएँ। यही कविता नै म सुनाउन चाहन्छु। कविताको शीर्षक संरक्षणका संवाहक युवा, वातावरण र हरियाली कविताको केन्द्र। आँखा भरिको हरियो माया आरती शोभाको समृद्ध तिम्रै चेतना जाँच संवाहक युवा हो। हरियो चौरमै लडी र बुढी शैशवका रहर पिपलु बरमै कुदेर बन्ने यौवनको सहारा। आस्थाको वृक्ष आनन्दी दृश्य के विधि सुहाको समृद्ध तिम्रै चेतना जाँच संवाहक युवा हो। लुप्त छन् सुना आयामका रूप हरियो झाडीमा विरह बोक्ने बाँसुरी रुन्छ अघोषित पाडीमा। किताबी बनको किरोली केवल कुथुङ्री सुनायो समृद्ध तिम्रै चेतना जाँच संवाहक युवा हो। गोठाला दाइको कुण्ठा भाकामा सदा प्राण भरेर मौरी बाटीका कुञ्जनी कुञ्ज रचना गरेर। सुन्नु छ घाँसी कान्छी आमाको चुराको गीत त्यो समृद्ध तिम्रै चेतना जाँच संवाहक युवा हो। बुट्यानमा भुल्ने मृगका शावक पन्छी मन कुञ्जमा सिसिरेयामा ग्रीष्मको घाम चैतन्य पुञ्जमा। हरियो नूतन भविष्य खोज्न नगर मियालो समृद्ध तिम्रै चेतना जाँच संवाहक युवा हो। अभावको भस्मा गाडिन्छ घोडा बेहोस भइन इच्छाको धर्म हवा को भरमा हरियो नमासा सरल मातरल न भई कठै कुआ को भ्यागो तो समृद्ध तिम्रै चेतना जाच संवाहक युवा हो समृद्ध तिम्रै चेतना जाच संवाहक युवा हो धन्यवाद
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन
आज हामी आस्मा अर्यालसँग छौं एकल कविता वाचनमा र हामीलाई उहाँले कविता सुनाउनु भएको छ तपाईलाई कविताको लागि त शब्दहरू आफ्नो भोकाबुलरी पनि त बढाउनु पर्छ तपाई के किताबहरू बढी पढ्नुहुन्छ
कविता र दर्शन अर्थात् भनौ साहित्य र दर्शन एकअर्काका परिपूरक हुन् म साहित्य र दर्शन पढ्छु अनि मलाई विशेष गरी कवितामा गएका यस्ता शब्दहरू पनि आउन जस्तो लाग्छ जस्तै उदाहरण दिउँ जस्तै भनिन्छ नि माग विवाह भनेर एउटा हामीले शब्द प्रयोग गर्छौँ जसले हामी अङ्ग्रेजीमा डायलेक्ट्स भनौँ अथवा विभिन्न स्थानीय स्तरमा त्यसलाई के भनिन्छ त कसैले यसलाई काग उडाउने अब माघ महिनाको समय आयो अब त काग उडाउनुपर्छ इलामतिर विशेष गरी
लाक्षणिक भन्न खोजे त
यस्ता शब्दहरू जुन प्रयोग यस्ता शब्दहरू पनि आउन् जस्तो लाग्छ हुन त मलाई भविष्यमा यस्ता शब्दहरू खोज्नको लागि विभिन्न ठाउँ र व्यक्तिहरूसँग सहकार्य गर्ने पनि मेरो ठूलो इच्छा छ अहिलेको लागि चाहिँ विशेष गरी टियुको सेन्ट्रल लाइब्रेरी र मेरा कोर्सका किताब बाहेकका विशेष किताबहरू अनि विशेष साहित्यिक व्यक्तित्वहरूको भनाई र यस्तै रेडियो कार्यक्रमहरू नै मेरा शब्दकोश शब्द भण्डार अथवा के भनौँ अहिलेको लागि चाहिँ यही नै हो
मनका आँखाले लेखेका कविताहरू भनेर आज मैले शीर्षक दिएको छु तपाईँले चाहिँ कविता लेख्नको लागि आफूले पढ्नुपर्ने पुस्तकहरू चाहिँ कसरी पढ्नुहुन्छ
पढ्नुपर्ने पुस्तकहरू तपाईँले राम्रो प्रश्न सोध्नुभयो हुन त म ब्रेल लिपिमा लेख्छु ब्रेल लिपिमा पुस्तकहरू पाउन अलिक कठिन नै छ गाह्रो नै छ त्यो स्वाभाविक पनि हो तर मलाई सायद भगवान्ले एउटा चिज दिनुभएको छ म साइटेटमा पनि अर्थात् भनौँ नर्मल तपाईँहरू जुन पुस्तक पढ्नुहुन्छ त्यो किताब पनि पढ्न सक्छु सायद मलाई लाग्छ यो शक्तिको प्रयोग मैले यसकै लागि नै मैले यो चिज पाएको हुँ म ब्रेल लिपि नै प्रयोग गरे पनि ती पुस्तकहरू चाहिँ म पढ्न सक्छु एउटा विशेष समयमा विशेष उज्यालो अथवा विशेष परिस्थिति मिलेको खण्डमा ती किताबहरू पनि म पढ्न सक्छु
भनेको अलिकति चकिलो लाइट भएको ठाउँमा चाहिँ तपाईँ अरू पुस्तक पनि पढ्न सक्नुहुन्छ अक्षर जत्रो भए पनि चल्छ तपाईँलाई
जत्रो भए पनि भन्नाले सानो अक्षर मलाई गाह्रो हुन्छ ठुलै अक्षर पनि निश्चित समयपछि चाहिँ मलाई समस्या नै हुन्छ केही समयको लागि म पुस्तक पढ्न चाहिँ सक्छु त्यो शक्ति मलाई मिलेको छ
तपाईँको पढाइ चाहिँ कस्तो छ नि
मेरो पढाइ राम्रो छ
स्कुलको पढाइ कलेजको पढाइ भन्नु खोजेको
म राम्रो छ मैले अहिलेसम्म पढाइमा मैले दोस्रो हुनु परेको मलाई थाहा छैन म सबै विषयमा म पहिलो नै हुन्छु कक्षामा एउटा मान्छेमा भ्रम छ हामी विशेष खालका व्यक्ति हौँ र विशेष शिक्षामा पढ्छन् अनि विशेष खालका उनीहरू जस्तै व्यक्तिहरूसँग चाहिँ पढ्छन् भन्ने अझै पनि समाजमा एउटा त्यो खालको चेतनाको स्तर मैले देखेको छु तर
परीक्षा ब्रेलमा दिनुहुन्छ कि तपाईँले अरू सामान्य कलमले लेखेर दिनुहुन्छ
त्यस्तो हुँदैन हाम्रो राइटर हुन्छ र मैले जे भन्छु त्यो अर्को लेखिदिने एउटा व्यक्ति हुन्छ र त्यसपछि त्यो चाहिँ बुझ्ने शिक्षक शिक्षिका कहाँ पुग्छ
अब कुन कविता सुनाउने हामीलाई
अहिले हामीले कुरा गरिहाल्यौँ यत्रो बेर अब एउटा यस्तै कविता जुन यो पनि मैले वाचन गरेको कविता हो यो चाहिँ एउटा कविता गोष्ठीमा मैले वाचन गरेको थिएँ यो कविता गोष्ठीमा चाहिँ मैले अपाङ्गलाई नै केन्द्र बनाएर लेखेको एउटा कविता छ यो कविताको शीर्षक मैले विजय घोडा भनेर राखेको छु कविताको शीर्षक विजय घोडा म यही सुनाउन चाहन्छु विश्लेषणको धरातलमा उभिएर त्यही संसारमा पुग्न मैले आफूलाई नै अनुवाद गरेर हेरे त्यहाँ भेटिए झमक र हेलेन हो त्यहाँ भेटिए झमक र हेलेन ती झमक र हेलेनका कथाहरूमा मैले पनि आफ्ना अनुभूतिहरूलाई तरङ्गित गर्ने निश्चय गरे त्यसैले त्यसैले हो त्यसैले म विश्लेषणात्मक क्षितिजको भाव सिमानामा चुलुम डुब्न पुगे। मैले झमकको गाउँ परिक्रमा गरे, हेलेनको शहर पनि निहाले। ती दुवै शहरहरूमा इतिहासका विजय घोडाहरू जोसका साथ दौडिरहेका थिए। ती घोडाहरूले इतिहासको आदिकालबाटै झमक र हेरेललाई बोकेर ऐतिहासिक युद्धमा होमिएका हुन्। धेरै पुरानो युद्ध, आज ती सफल छन्, तर अझै पनि उज्जवल जुनेली रातहरूको झाडीमा अध्यारा सम्झनाका गाथाहरू होसियारीका साथ लुकेर रहेका छन्। ती सम्झनाहरू फेरि आक्रमणको तयारीमा छन्। ओहो, कस्तो अनिश्चित वर्तमान! यही अनिश्चितताको बीचमा जोसले कुदिरहेका इतिहासका प्रतिनिधि घोडाहरूलाई मैले सलाम गरे, अनि अझ खोतल्दै जाँदा अभावका पैतालाका डामहरूसँग मेरा पैतालाहरू पनि रगडिए। हेलेनका फुलबारीका फूलहरूमा छमकका गाउँले घरहरूका गोबर र दूधका सुगन्धी संघर्षहरू फैलिसकेका रहेछन्। हो, धेरै अगाडि नै फैलिसकेका रहेछन्। हेलेनका जीवन दृष्टिका शिशिरे झोक्काहरूले छमकलाई प्रतिबिम्बनको नमेटिने चुम्बन गरिसकेछन्। त्यसैले मैले झमकमा हेलेन देखे अनि हेलेनमा झमक देखे, यो देखाइमा संघर्ष र अमरत्वको द्वन्द देखे, यो देखाइमा संघर्ष र अमरत्वको द्वन्द देखे। धन्यवाद।
उज्यालो 90 नेटवर्कमा तपाईँ कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ। एकल कविता वाचनमा आज हामीसँग कवयित्री आसमा अर्याल हुनुहुन्छ, ललितपुर उहाँको बसाई, र आजको कार्यक्रममा हामीलाई मनका आँखाले लेखेका कविताहरू सुनाइरहनु भएको छ। यी कविताहरूको वाचन जारी रहन्छ, उज्यालो सुन्दै गर्नुहोला।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण, एकल कविता वाचन।
उज्यालो 90 नेटवर्क।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण, एकल कविता वाचन।
कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ। हरेक शनिबार राति 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो 90 नेटवर्कमा तपाईँ यो कार्यक्रम सुन्न सक्नुहुन्छ। उज्यालो 90 नेटवर्क मार्फत विराटनगरको स्काई एफएम, नुवाकोटको रेडियो जालपा र त्रिशुली, पोखराको रेडियो तरंग, पाल्पाको रेडियो मदन पोखरा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, गुल्मीको रेडियो रेसुङ्गा, हेटौँडा एफएम, सुर्खेतको रेडियो भेरी, काभ्रेको सेफर्ड एफएम, रेडियो तेह्रथुम लगायत विभिन्न एफएमहरूबाट पनि एकैसाथ यो कार्यक्रम सुन्न सकिन्छ। तपाईँ उज्यालो .com पनि अहिले यो कार्यक्रम सुनिरहनु भएको छ। एकल कविता वाचनमा आज हामीसँग कवयित्री आसमा अर्याल हुनुहुन्छ। उहाँका केही पुस्तकहरू प्रकाशित पनि भइसकेका छन्। कविता लेख्नुहुन्छ, निबन्ध लेख्नुहुन्छ र कथाहरू पनि लेख्नुहुन्छ। अहिले उपन्यास लेख्दै गरेको तयारी गर्दै गरेको कुरा पनि हामीलाई बताइसक्नु भएको छ। हामी आसमाका कविताहरू सुनिरहेका छौँ। आसमा, अर्को कविता सुनाउनुहोस् त, कुन सुनाउनुहुन्छ?
अर्को कविता जुन मैले रेडियो नेपालमा तृतीय स्थान प्राप्त गरेको कविता, त्यो पनि त्यहीँ शीर्षक दिएको थियो। शीर्षक थियो जनसङ्ख्या र प्रजनन स्वास्थ्य। यो कविता म यतिखेर वाचन गर्न चाहन्छु। आँगनभरि रोएका आवाजहरूसँगै आफ्नो जीर्ण शरीर घिसारी ती रिवाईलाई साथ दिने आमा केवल एउटा सानो मुनालाई आफ्नो स्नेह खन्याई विकास र सम्पन्नतासँग मितेरी लगाइदिने पनि आमा हो। आमा विषम नयनहरूले निराश चेहराहरूले आफ्नो प्रजनन शक्तिबाट सिर्जेका कोपिलाको अन्त्य हेर्ने पनि आमा। ओहो ओहो, कति फरक आमाहरू हाम्री कल्पना कि स्वस्थ आमा। आफ्ना सन्ततिहरूको अस्तित्व बचाउन अविरल प्रयत्नशील कृपा उनको ती फरक आमाहरूमाथि। फल त्यसको प्रजनन शक्ति हो, त्यो अनमोल शक्ति आमाहरूको अस्तित्वको सारथी। त्यो प्रजनन शक्ति जसले जन्माउँछ जनताको संख्या, त्यो जनसंख्या, आमाले जन्माएको जनसंख्या अनि जनसंख्याबाट जन्मिएका आमाहरू। कमजोर मेरो प्रजनन शक्ति, तिम्रो स्नेह बिना सहारा बिना असम्भव। त्यसैले म भित्रको शक्तिको रक्षाको खातिर तिमी मलाई सगाऊ, बुझी मेरो मनोभावना, सम्हालिदेऊ मलाई। हो, मलाई सम्हाल, कमजोर मेरो शरीरलाई पोषिलो आहारले आरामले मजबुत बनाऊ, मलाई सही निर्देशन देऊ। बिन्ती मेरो अनमोल शक्तिको रक्षा गर। यो हो प्रजनन शक्ति भएकी जनसंख्या जन्माउने स्वस्थ प्रजननको पुकार, स्वस्थ प्रजननको पुकार। धन्यवाद।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
अहिले अगाडि तपाईँले वाचन गर्नुभएको कविता चाहिँ रेडियो नेपालमा लेख्नुभएको, त्यतिखेरै विषय दिएर
हजुर,
र अनि के प्रतियोगी कवि हो
हजुर, त्यो प्रतियोगिताकै कविता थियो, राष्ट्रिय प्रतियोगिता थियो त्यो।
के हुनुभयो तपाईँ त्यसमा?
म त्यसमा तृतीय भएको थिएँ।
कस्तो महसुस भएको थियो?
खुसी लागेको थियो त्यतिखेर।
तपाईँलाई मन परेका कविहरू चाहिँ को हुनुहुन्छ त?
मन परेका कविहरू,
अहिलेका पुस्ताका कविहरू, पहिलाका कविहरू को मन पराउनुहुन्छ? कस कसका कविता पढ्नुहुन्छ?
हुन त हाम्रो एउटा नराम्रो बानी छ, हामी साहित्यको कुरा गर्दा जहिले पनि एउटा संकुचित धारणा राख्छौँ। धेरै द्वन्द्व छ साहित्यमा, अलि विश्व साहित्य बुझेकै मान्छेले पनि नेपाली अङ्ग्रेजी हदै भयो भने संस्कृत साहित्य, जापान जर्मनसम्म पुग्छ, उता रसिया उर्दू साहित्य, यस्ता विभिन्न धेरै पाटाहरू छन् साहित्यका। र विशेष गरी म अङ्ग्रेजी साहित्यकी विद्यार्थी पनि हुँ, यस अर्थमा मैले चाहिँ मलाई मन परेका कविहरू तपाईँले भन्नुभयो, यसको क्षेत्र छ, म यो नै भनेर तोक्न चाहिँ सक्दिनँ, किनकि इतिहास आफैमा एउटा पूर्ण विगत हो। त्यसैले इतिहास म यो नै कवि मलाई मनपर्छ भनेर भन्न सक्दिनँ। हरेक कविताको आफ्नै धार छ। अहिले त झन् रङ्गवादका सिद्धान्तहरू आइसकेको बेलामा यो नै कवि मनपर्छ।
प्रवृत्तिमा चाहिँ कस्ता कविता मन पर्दैन त? कस्ता प्रवृत्तिका कविता?
राम्रो प्रश्न सोध्नुभयो। प्रवृत्तिमा पनि मलाई त्यही हो, कविता साँगुरो भएर नबाँधियोस्, स्वतन्त्र होस्, म भएर लेखियोस्, त्यस्ता कविताहरू नै बढी मनपर्छन्।
एउटा सुनाउनुहोस् त, अब फेरि तपाईँको सुनाउ।
अर्को कविता मसँग छ, अब यो चाहिँ मैले पछिल्लो समय लेखेको कविता नै हो। यो कविताको शीर्षक यतिखेर रहेको छ, सगरमाथाको शिरमा शीर्षकको यो कविता, यो पनि अलिकति लामो नै छ, म यतिखेर यही वाचन गर्न चाहन्छु। सगरमाथाको शिरमा, सगरमाथाको शिरमा देशभक्त आत्माका आकृतिहरू विशेष सम्मान पाई सन्तुष्टिको सास फेरिरहेको बेला, निष्ठुर समयले उचालेको एक ठूलो मान्छेको जमात, सगरमाथाको शिरमा बस्ने स्वर्णिम आशा बोकी लमक लमक लम्कदैछ। उसको जोशलाई कदर गर्ने दर्शकको घुइचोले कोलाहल मचाउँदै उसलाई प्रोत्साहन दिँदैछ। सगरमाथाका महान आकृतिहरूप्रति त्यो दर्शकको घुइचोले पत्थरका टुक्राहरू अनि तुच्छ बाँडीहरू वर्षाइरहेछ निरन्तर। ती महान आकृतिको पसिनाले बनेको बलवान माटोलाई त्यो घुइचोको फोहोरी पाउले अपवित्र पारिरहेछ। केवल आफ्नो जीतको लागि सगरमाथाको शिरमा आराम गर्ने आकृतिहरूभन्दा शक्तिशाली बन्ने आशाको लागि, आशाको मात चढेको मान्छेको जमातको लागि, त्यो मान्छेको जमातबाट एक दुई तीन गर्दै मान्छेहरू हो, फटाहा मान्छेहरू, संवेदनहीन मान्छेहरू, अनिश्चित मान्छेहरू, अपराधी मान्छेहरू, बोझ धरतीका मान्छेहरू, कुरूप मान्छेहरू, सहजै सगरमाथाको उच्च शिरमा चढिरहेका छन्। लौन के हुन लागेको होला त्यो मान्छेको जमातको फोहोरले थोत्रिएर, व्यवहार र आँटले झिल्लिएर आफ्नो स्वर दबाउन लाग्यो सगरमाथाले, तल खसेर सगरमाथा नै झुक्न लाग्यो। लौन के भएको होला ती आकृतिहरूको हिउँसँगै मिसिएर बग्ने आँसुको धाराले सुक्नै लागे, दर्शकको घुइचोले केवल हिउँ मात्रै देख्यो, आफूले समर्थन गरेको आकृति मात्र देख्यो, तर वास्तवमै मरे ती महान देशभक्त आत्माका आकृतिहरू, तर वास्तवमै मरे ती निष्ठुर अघोषित आकृतिहरू। अब के हुने होला लौन मरे ती महान आकृतिहरू, लौन मरे ती महान आकृतिहरू। धन्यवाद।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
मनका आँखाले लेखेका कविता हाम्रो आजको एकल कविता वाचनमा हामी सुनिरहेका छौं। ब्रेलमा आफ्ना औंलाहरू चलाउँदै आसमा अर्याल हामीलाई आफ्नो कविता वाचन गरेर सुनाइरहनु भएको छ। अल्पदृष्टिविहीन हुनुहुन्छ आसमा, र उहाँले बताइसक्नुभयो कार्यक्रमको सुरुवातमै आफूले निकै सानोदेखि नै कविताहरू लेखेर आउनुभएको छ, र सानै उमेरमा उहाँका गीत पुस्तकहरू पनि प्रकाशित भइसकेका छन्। र आजको कार्यक्रममा हामी आसमा अर्यालका कविताहरू सुन्दैछौँ। आसमाजी, तपाईँले केही बेर अगाडि आमा सम्बन्धी एउटा कविता पनि सुनाउनु भएको थियो, मलाई यही सन्दर्भमा जोड्न मन लाग्यो। तपाईँलाई परिवारबाट चाहिँ कतिको सहयोग प्राप्त भएको छ?
पक्कै पनि छ, मेरी आमा मेरो लागि साथी हुनुहुन्छ। मान्छेले जे भोग्छ त्यसको प्रत्यक्ष प्रभाव कवितामा पर्दो रहेछ, त्यसैले आमालाई म तुच्छ रूपमा व्याख्या गर्नै सक्दिनँ, र आमाको रूपमा लेखिएका तुच्छ कविताहरूले मलाई छुँदैन। यो भाषाको लचकता होला सायद, मेरी आमाले मलाई अत्यन्तै सहयोग गर्नुभएको छ।
एउटा दृष्टिविहीनलाई चाहिँ साहित्यमा लाग्नको लागि परिवारको सहयोगको कतिको जरुरत हुन्छ? अरू दृष्टिविहीन साथीहरूलाई पनि प्रभावकारी हुने गरी तपाईँले बताइदिन सक्नुहुन्छ?
यस्तो हो, म यो भन्दिनँ कि साहित्यमा लाग्नको लागि परिवारको सहयोग पक्कै चाहिन्छ, त्यो प्रोत्साहनको एउटा पाटो हो, तर साहित्य चाहिँ स्वतस्फूर्त रूपमा फुर्ने कुरा हो। आफूसँग नभएको कुरा खोज्ने होइन, आफूसँग भएको कुरामा रमाउँदै आफ्ना शब्दजालहरूलाई फिजाउने हो भने साहित्य रचना हुन्छ। तर एउटा कुरा, अहिले म उपन्यास लेख्दैछु, ब्रेलमा लेख्छु, त्यसलाई ट्रान्सलेट गर्ने चाहिँ मेरी मम्मु नै हुनुहुन्छ, मेरी आमा नै हुनुहुन्छ, त्यसैले परिवारको सहयोग पक्कै चाहिन्छ त्यसलाई, किनकि अहिलेको समय भनेको बिक्ने समय हो। म कविता लेख्छु मलाई समयले खोज्नुपर्छ होइन, म चाहिँ समयलाई खोज्दै जान्छु भनेर समयलाई पछ्याउने समय हो। यस्तो सन्दर्भमा एउटा दृष्टिविहीनको लागि अरूभन्दा पनि परिवारको सहयोग पक्कै चाहिन्छ।
अर्को कविता कुन सुनाउनुहुन्छ अब?
अर्को एउटा कविता छ, अर्को कविता चाहिँ यतिखेर तिमी नै हौ यो शीर्षकको कविता छ। यो शीर्षकको कविता पनि मैले एउटा कविता प्रतियोगितामै वाचन गरेको हुँ, र तिमी नै हौ शीर्षकको कविता। जब सिर्जना र अस्तित्वको उपमहाद्वीपमा उपभुक्त, जब सिर्जना र अस्तित्वको उपमहाद्वीपमा उपभुक्त, अतीत वर्तमान भविष्यको उपमा बन्छ प्रकृति, तब तिम्रो जवानीको हरियो कोठे बारीमै खनिखोस्री सुरु हुन्छ, त्यसैले तिमी नै हौ। समयको सप्तकोशीमा जब तमोर मिसिन्छ, समयको सप्तकोशीमा सुस्तरी जब तमोर मिसिन्छ, तब तिम्रो आँखामा हिमाल रहन्न अनि न्यास्रिएर तिम्रो समृद्धिले चेतना बिर्सिन्छ, त्यसैले तिमी नै हौ। दाउरे र लाउरेको दाउरे र लाउरेको सापेक्षवादी कार्यालयमा जब तिमीलाई तिम्रै पखेटा भएको सिन्का टिपेर उड्ने समय चरीले पुर्याउँछ, तब लथालिङ्ग सपनाको गिद्धे दृष्टिबाट सिर्जित स्वच्छन्द बञ्चरोले वृक्ष टुक्र्याउँछ अनि सम्भावनाका हरिया छापहरू हुर्याउँछ। त्यसैले तिमी नै हौ यात्राका फाँटहरूमा जब भद्दा विराट गजहरूले पाइला हाल्छन् यात्राका फाँटहरूमा जब भद्दा विराट गजहरूले पाइला हाल्छन् तब तिम्रो विपनाका यथार्थहरू सेते बगरमै अल्मलिन थाल्छन्। त्यसैले तिमी नै हौ गडेउलाको अवतारमा आफूलाई रूपान्तरित गरेर जब तिमी गडेउलाको अवतारमा आफूलाई रूपान्तरित गरेर जब तिमी 84 लाख जुनी हेर्छौ तब तिमीले मलिलो माटोमा बटुवाको बाटोमा अनि बाख्राको पाठोमा खतरनाक बाघको गन्ध बुझ्छौ अनि बुट्यानमा खेल्ने मृग शावकमा तिमीले भेटेका मृग मरिचीहरू सोर्छौ। त्यसैले तिमी नै हौ त्यसैले तिमी नै हौ। धन्यवाद।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
अब हामी करिब करिब कार्यक्रमको अन्त्यतिर छौं। आसमा तपाईलाई मैले यति धेरै कविता सुनिसकेपछि सोध्न मन लाग्यो, तपाईँको यो अल्पदृष्टिविहीनता चाहिँ जन्मैदेखिको हो कि पछि आएको हो?
मेरो यो म जन्मैदेखिकै हो, 3 महिनामा थाहा पाएको कुरा मलाई मेरो आमाबाट थाहा भयो।
अनि तपाईँको परिवारमा अरू कसैको छ कि तपाईँको मात्रै?
छैन, मेरो मात्रै हो।
अरू तपाईँले दृष्टिविहीन साथीहरूसँग सङ्गत गर्दाखेरि कतिको सचेत हुनुपर्ने रहेछ, हाम्रो समाज चाहिँ कतिको परिवर्तन भएर आएको छ दृष्टिविहीनलाई हेर्ने विषयवस्तुमा भन्ने कुरो अनुभव गर्नुभएको छ?
यस्तो रहेछ सर, हामी विचारको पात्र बन्छौँ भन्छौँ, ठुला ठुला कुरा गर्छौँ, तर मैले धेरै चिज आफैले गर्नुपर्ने देखेँ। तपाईँ एउटा दृष्टिविहीनलाई देख्ने बित्तिकै उप्रति तपाईँमा विचारको भाव किन आउँछ? पहिला उसको आँखाको स्वरूप, शरीर, त्यसपछि धेरैमा देखे उनीहरूको लवाई खवाई हिँडाई बोलाई, यी चिजहरूमा परिवारको संलग्नता छ, समाजको प्रत्यक्ष प्रभाव छ, यी प्रभावहरूबाट आफूलाई सुरक्षित राख्न सक्ने हो र आफ्नो व्यक्तित्व विकासमा समर्पित हुने हो भने समाजको हेर्ने आँखा परिवर्तनका संवाहक हामी आफै हौ। यो अभिव्यक्तिको एउटा अर्को माध्यम हो जस्तो मलाई लाग्छ। तपाईँ किन विचार भन्छन् त मान्छेले हामीलाई, त्यो कुरा चाहिँ प्रमुख कुरा हो। त्यो भनेको हाम्रो लवाई खवाई हिँडाई बोलाई र अभिव्यक्तिको माध्यम नै हो, जसलाई प्रभाव पार्ने परिवार समाज र सामाजिकीकरणको अवस्था हो जस्तो लाग्छ मलाई।
र अब अन्त्यमा फेरि तपाईँको कुनै एउटा छन्दको कविता छ भने सुन्न मन लाग्यो।
छन्दको कविता चाहिँ आज मसँग छैन, तर म एउटा कविता जुन बिन्दुमा सिन्धु अटाउने कवि राष्ट्रकवि माधव प्रसाद घिमिरेको एउटा कविता वैशाख शीर्षकको कविता अत्यन्तै चर्चित कविता, यसलाई अलिकति 4 लाइन म वाचन गर्ने प्रयास गर्छु।
डाँडा काँडा चौरा हरिया देखिए पालुवाले बोके ल्यायो बकुल बनको बास मिठो हवाले डाके मौरी मधुर रसमा लेक पाक्यो गुहेले गोठा लाले बन बन डुले हाल थाल्यो सुसेले आए कहिले पनि नसकिने चैत बैसाख मेरा लाए कहिले पनि नसकिने तेते नौ लाख मेरा लाए कहिले पनि नसकिने प्रीति नौ लाख मेरा।
धन्यवाद
धन्यवाद आसमा, तपाईँले हाम्रो कार्यक्रममा आएर एकल कविता वाचनमा आफ्नो कविताहरू सुनाउनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद र तपाईँको आउँदा दिनहरूमा अझ धेरै कविताहरू नेपाली साहित्यले पाओस्, हार्दिक साधुवाद।
धेरै धेरै धन्यवाद हजुरहरू जस्ता अग्रजहरू अनि यस्तै रेडियो कार्यक्रम, यसले मेरो एउटा भविष्यमा भविष्यप्रति कोरिँदै गरेको मेरो पाइलामा एउटा इँटा थप्ने काम गरेको छ। हजुरलाई र सम्पूर्ण उज्यालो 90 पनि धेरै धेरै धन्यवाद।
आजको कार्यक्रम एकल कविता वाचनमा हामीले कवयित्री आसमा अर्यालका कविताहरू सुन्यौं। यिनै कविताहरूका प्रस्तुति सँगसँगै आजको लागि कार्यक्रम एकल कविता वाचन यही सकिन्छ। अर्को साता हामी अर्का कविका कविताहरूको साथमा आउनेछौं। हाम्रो कार्यक्रमबारे तपाईँको विचार पठाउन हाम्रो ठेगाना छ कार्यक्रम एकल कविता वाचन, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ नेपाल। इमेलका लागि info@unn.com.np हामीलाई इमेल गर्न सक्नुहुन्छ। अर्को शनिबारसम्मका लागि प्राविधिक साथीहरू सशिन्द्र गौतम र दिनेश निरौलासँगै म अच्युत घिमिरे पनि बिदा चाहन्छु। नमस्कार, शुभरात्रि।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन।